नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनुभएको यस कार्यक्रमलाई तपाईँले रेडियो नेपाल .gov.np, अनलाइन रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एपमा प्रत्यक्ष सुन्न सक्नुहुन्छ भने अडियो संग्रहबाट डाउनलोड गरेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा हामी गतिविधि र कुराकानी लिएर आएका छौ। कार्यक्रम सुन्दै गर्नुहोला। कार्यक्रम शुरू गरौं 112 वर्षकी आमाले छोराको 84मा आशिष दिनुभयो शीर्षकको गतिविधिबाट।
कस्तो अचम्म, कति भाग्यमानी आमा! 112 वर्षीय इन्द्रकुमारी सुवेदीले आफ्नो छोराको 84 गर्ने अवसर पाउनुभयो। गत असार 29 गते धनबहादुर सुवेदी 84 वर्ष लाग्नुभयो। भव्य कार्यक्रम बीच छोरा सुवेदीले आमाको आशिष थाप्नुभयो। इन्द्रकुमारीलाई गाउँमा सबैले जमदारनी भनेर चिन्दछन्। दम, प्रेसर, बाथ लगायतका रोगका औषधि खाने गरेको भए पनि उहाँ अझै मजाले बोल्न सक्नुहुन्छ। बुढ़ौली लागिसकेको भएकोले उहाँ कान कम सुन्नुहुन्छ र अलिक टाढाको देख्न सक्नुहुन्न। यसबाहेक अहिलेसम्म जीवनमा ठूलो रोगले गाजेको छैन। आफ्नो सन्तानको संख्या गन्नै जमदारनी आमालाई सकस पर्छ। 3 छोरा, 20 नाति नातिना, 12 पनाती पनातिना र 11 खनाती खनातिनीलाई उहाँले देख्नुभयो। 112 वर्षीय जमदारनी आमाका 3 भाई छोरामा जेठो 84 वर्षीय धनबहादुर सुवेदी, माइलो 75 वर्षीय चेत बहादुर सुवेदी र कान्छो 70 वर्षीय खुम बहादुर सुवेदी हुनुभयो। ज्येष्ठ नागरिक सम्बन्धी ऐन 2063 को पहिलो संशोधन विधेयक 2076 सर्वसम्मतिले पास भएको छ। गत हप्ता बसेको प्रतिनिधि सभा बैठकमा महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले गरेको प्रस्ताव सर्वसम्मत रूपमा पास भएको हो। विधेयकले ज्येष्ठ नागरिकहरूमाथि हुने दुर्व्यवहार वा आपराधिक घटनामा छिमेकीले पनि उजुरी दिन पाउने व्यवस्था गरेको छ। ज्येष्ठ नागरिकका धेरै विषय यस अघिको ऐनमा छुटेका कारण ती छुटेका विषयलाई यसपटक समेटिएको मन्त्रालयकी ज्येष्ठ नागरिक संरक्षण शाखाकी प्रमुख सविता अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि बनेको ऐन 2063 ज्येष्ठ नागरिकका मौलिक अधिकारका विषय समेत छुटेका थिए। 2072 संविधान अनुसार ज्येष्ठ नागरिकलाई अधिकार दिलाउन नसकिएकोले अहिले संविधान अनुकूल विधेयक तयार भएको हो। उहाँले 2072 संविधान अनुसार ऐन नभएकोले पनि संशोधनको खाँचो परेको जानकारी दिनुभयो। यो सामग्रीलाई हामीले नयाँ पत्रिका दैनिकबाट लिएका हौं।
गतिविधिपछि अब कुराकानीको पालो।
कार्यक्रममा हामी ज्येष्ठ नागरिकहरूको हितमा बनेका ऐन, कानून र नीति नियमका बारेमा जानकारी दिँदै आइरहेका छौं। त्यसै गरी ज्येष्ठ नागरिकको क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थासँग आबद्ध व्यक्तित्वहरूसँग उनीहरूले गरिरहेका गतिविधिहरूका बारेमा कुराकानी गर्दै आइरहेका छौं भने परिवार र समाजका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरी जीवनको उत्तरार्धमा आइपुग्नु भएका ज्येष्ठ नागरिकहरूसँग पनि भलाकुसारी गर्दै आएका छौं। यसै क्रममा आज हामी 85 वर्षीय ज्येष्ठ नागरिकको जीवन अनुभव सुनाउँदैछौं। घर खेत आफ्नै छोरालाई गरिखाना दिएर आफ्नै 83 वर्षीय जीवन साथीका साथमा भक्तपुरको कौशल टारमा घुम्ती पसल खोलेर चिया चुरोट खैनी लगायतका सामानहरू बेच्दै आउनुभएका ज्येष्ठ नागरिक नरबहादुर तामाङसँग कार्यक्रमका संयोजक राजन कार्कीले उहाँको घुम्ती पसलमै गएर कुराकानी गर्नुभएको छ। मुख्य बाटोमै घुम्ती पसल भएकाले कुराकानी गर्दा सवारी साधनको बाक्लै आवत जावत थियो र त्यसले कुराकानीलाई निकै प्रभावित पारिरहेको थियो। तर पनि करिब 10 मिनटको उहाँसँगको कुराकानी निकै रमाइलो भयो। जीवनका उतार चढ़ावका बारेमा केन्द्रित रहेर कार्यक्रम संयोजक राजन कार्कीले उहाँसँग गर्नुभएको यो कुराकानी अब सुनाउँदैछौ।
हजुरको नाम के हो?
नरबार तामाङ।
कति वर्ष हुनुभयो?
85 म हिँड्दैछु।
अनि तपाईँको घर कहाँ हो?
नुवाकोट जिल्ला ककनी गाउँपालिका वार्ड नम्बर 7।
तपाईँको बाल्यकालतिरको कुरा सुनौ।
बाल्यकालमा त्यहीहरूको बाजा दाइरी हुनुहुन्थ्यो, बुढो बाउले गाई भैँसी पाल्नु भएको थियो, गोठाल लाग्यो, गोठालले गर्दा गर्यो अनि बुढाबाले बिहा गरिदिनु भयो। बिचमा 18 सालतिर त्यो फर्सेट गाडीतिर बन्द ब्याउतिर जाहिर खाएँ 2-4 वर्ष, त्यहाँ छोड्दी, त्यहाँ छोडेर अरूको अनि 24-25 सालदेखि राजनीति पनि लाग्यो अरूको। वडा अध्यक्षमा 20 वर्ष काम गरी, पञ्चायतमा 10 वर्ष, त्यो बहुदल आएपछि 10 वर्ष, अनि 58 साल हाम्रो पदौती सक्यो। त्यो जगजीहरू अरूलाई दिएर
त्यतिखेर तपाईँले गाई भैँसी पनि धेरै पाल्नु भयो?
पालेको थियो त्यो बेला, गाई भैँसी धेरै पालेको थियो, अब लैनु बहु पनि पकाएर पालेको थियो, छोरीहरू थियो, रिया छोरीहरू आफ्नो दिदीतिर लागिहाल्यो, छोराहरू आफ्नो दिदी लाग्यो। अब मैले चाहिँ तपाईँ खेतीबारी गर्नु नि गाह्रो पर्यो, अनि भैँसी नि बेच्ने, गाई बेच्नु भएन, उता सोसालतिर पठाइदिएँ, अनि त्यहाँबाट लौ भएन बुढी, अब हामीले खास खेती सक्दैन, अब छोराहरू आफ्नो हिसाब किताब हिँड्छ भने मान्दैन, छोरी चाहिँ हुनुहुन्छ भैतौ कलटारमा, त्यहाँ गएर चाहिँ अलि पसल थाहा भयो, त्यहाँ घुम्ती छेती पाइन्छ कि भनेर कुरा गऱ्यौँ। अनि त्यहाँपछि ज्वालोको भनी ल ल म एउटा घुम्ती खोजिदिनु भयो, 1000 रुपियाँ एउटा घुम्ती खोजिदिनु भयो, त्यहीँ आएर निर्वाह गरेँ, त्यहाँनिर खेतीपाती चाहिँ अरूलाई दिइरहेँ।
तपाईँले खेतीपाती अरूलाई दिनुभयो, भक्तपुरमा आउनुभयो, भक्तपुर कौशल टारमा घुम्ती एउटा पसल गरेर बस्नु भएको छ। यहाँ गाडीको भिडभाड छ, गाडीको भिडभाड गर्दा उहाँ हामी बोलेको अलिक प्रश्न पनि सुनिएको छैन, तैपनि हामी कुराकानी गरिरहेका छौँ। यो घुम्ती पसल कहिलेदेखि राख्नुभयो?
अर्को घुम्ती थियो, यो अलिक ठुलो थियो भयो, यो चाहिँ कहिले राखेँ भन्नुहोस् भने 66 सालतिर राखेँ यो घुम्ती, मैले किनेर यो राखेँ।
अनि यो घुम्तीमा तपाईँहरू को को बस्नुहुन्छ, को को काम गर्नुहुन्छ यसमा?
घुम्ती हामी बडा बुढी मात्रै हो, छोराहरू 8 काम गर्छ, छोरा बुहारी हामी बडा बुढी मात्रै हो।
श्रीमती कति वर्षको हुनुहुन्छ
अहिले? यो 83 लाग्यो सर।
83 वर्षको बुढीले सहयोग गर्नु भएको छ तपाईँलाई?
हजुर गरिरहेको छ, गरिरहेको छ सर।
अनि कतिको बिक्री वितरण हुन्छ, के छ पसलमा?
खैनी छ, चुरोट छ, अनि चियाहरू अलिअलि छ, च्याउच्याउहरू धुपहरू त्यस्तै हो सर।
यो तपाईँले आफूले फाइदा कमाउनको लागि हो कि आफ्नो जीवन यसो निर्वाहका लागि हो कि यसो समय पास गर्नको लागि हो?
यो एक किसिमले अरूको आफ्नो अलिअलि खाइ जिम्मेवार पनि, एक किसिमले समय पास गर्नु पनि। अब कमाउनु त के छ र, 80-85 रुपियाँ कमाएर के कमाउनु, अथवा के कमाइयो र अब के कमाउनु सर? खै जीवन निर्वाह गर्ने, काल पर्खिने, दिन काट्ने, अरू के छ र?
अनि तपाईँको घरमा को को हुनुहुन्छ, छोराहरू हुनुहुन्छ?
छोरो जेठो काठमाडौँ ग्रिल खोलेर बसेको थियो, त्यहाँबाट के भयो भने भन्नुहुन्छ भने भूकम्प आयो, भूकम्प आएपछि त्यो गिल्लो काम गाउँमै नै थियो, गाउँमै नै थियो, मैले खेतीपाती अरूले दिएको थिएँ, अनि बाबु म त अब अलि खेतीपाती गर्नु पऱ्यो, काम हिँड्छ भएर भयो, अलिक खोजिदिनु पऱ्यो भएर भयो, अनि त्यहाँ अरूले दिएको खेत लो कमा त भनेर मैले उसै जिम्मा लगाएर आएँ, ल जे गर्छु गर्नु भएर। अनि अहिले छोरा बुहारी के छ, छोरा बुहारी मात्रै छ, नाता दाजु सबै काठमाडौँ, कोही होटेलमा छ, कोही के छ, कोही फ्याक्ट्रीतिर छ,
छोरा बुहारी घरमा, उहाँ
छोरा बुहारी घरमा छ, अनि हामी बुढो यहाँ भइरहेको छ, यसै छ सर।
अनि तपाईँहरू दुईजना यहाँ बस्नु भएको छ, गाह्रो हुँदैन यो काम गर्नलाई?
गाह्रो मानेर के हो, गाह्रो मानेर त भएन, अब आफूले सौन्जेल किन आशामा बस्छु, आफूले सौन्जेल किन आशामा बस्छु, छोरा बुहारी चाहिँ जे होला होला, छोरीले भन्थ्यो ठुलो छोरीले मेरो घर छ आएर बस, म कोठा दिन्छु भाइ, ए बाबै त्यहाँ बसेर कति बस्नु, बस्दा बस्दा रोग पनि लाग्छ, यहाँ भए चल्दिनु पाउँछ, मेरो भाग्य भए हिँड्दैन मर्नु पाउला, छल पऱ्यो भने त्यस बेलामा के हुन्छ, मारे पारे फाले फाल काम गर्नु, हिँड्दैन मर्नु पाए झन् जाति,
अनि अहिले तपाईँलाई कुनै रोग त्यस्तो केही छैन?
सरको है, अलि प्रेसर पनि अलिअलि छ, धेरै छैन। सुगर पनि अलिअलि छ, धेरै छैन। त्यो अलिअलि औषधि खाए, त्यो घरेलु औषधि खाए नि हुन्छ, डाक्टर औषधि खानु परेको छैन। म जाँदै हिँड्छु, प्रेसर पनि त्यो सुगर पनि।
अनि तपाईँको पालामा त्यतिखेर अब खानपिन पनि राम्रै थियो, अहिले यस्तो भिडभाड छ, अहिलेको खानेकुरा अवस्था पनि त्यस्तै छ, तपाईँहरूको पालाको अवस्था र अहिलेको अवस्था कुन राम्रो?
तोरी तेल पेल्दैको त्यो बेलामा पाँच मर मानो तोरी तेल पाउँथ्यो, त्यो तेल मजा भुटेर कोलमा प्योर तोरी त्यो हामी घर लग्यो, भात पका यति हाले खाएर मकमक बाहिर कति स्वाद हुन्थ्यो। अहिले तेल त कामै नै लाग्थ्यो, कहाँको त खत्तम खानै नसक्थ्यो। त्यो बेला त्यो त्यस्तो राम्रो हुन्थ्यो नि, तपाईँ घिउ टिकै राम्रो मिठो हुने भन्नु भने त्यो बेलामा सेरुन्जेल घिउ नै खाइयो, कोराउने कति खायो कति खायो। त्यो बेलामा तेल पनि असल, घिउ पनि असल, मरमसला सबै असल। अहिले जस्तो त्यो कुटीको होइन, अहिले त सबै डुप्लिकेट भनिक हामी तेलसँग भात खान्थ्यौँ। अब के भन्नु,
त्यही भएर अहिले पनि 85 वर्षसम्म तपाईँ हिँड्नु भएको छ, काम गर्नु भएको छ, धेरै डर हुनुहुन्छ नि?
हजुर, अब घर गृहस्थमा त अझै दुःख हुने सर है। अब उता भैँसी पाल्यो, उता कुखुरा, उता बाख्रा गरेर तपाईँको खाना पकाएर खानै नभ्याउने, अब मिठो मिठो त झाँसी जाओ, खेतीपाती अझै दुःख। त्यहाँभन्दा मलाई बरु यहीँ दुई चार पैसा नै कमाउँछ, अलिअलि भत्ता नै आउँछ, आफूले चाहेको कुरो खाइरहनु पाएको छ, त्यो बढी कुरो गरौँ न। आफूले चाहे के चाहिन्छ, मासु खाए मासु, दाल खाए दाल, भात खाए खाए, चाहेको कुरो चाहिँ यो त्यो छाप्रेल दिइरहेको छ। हजुर,
अनि भत्ता पनि लिनुभएको छ?
भत्ता पनि लिएछ सर।
कति लिनुहुन्छ, कसरी दिइरहेछ
भत्ता, कसरी दिन्छ भन्नुहुन्छ भने, पहिले चाहिँ चौमासीको भत्ता चार महिना मात्रै दिन्थ्यो हजुरको, अहिले तिन तिन महिना दिने गऱ्यो, यो सालदेखि तिन तिन महिना दिने गरेछ।
अहिले एक महिनाको कति दिन्छ?
4000। पहिले 3000 थियो हजुरको है, अहिले 4000 दिन्छ।
4000 ले राम्रै पुगेको छ होइन?
त्यसले त यही पुग्यो, अब औषधि गर्नु पर्यो, के गर्नु पर्यो। अब छोरछोरी पनि कोही भात तिर्न सकेन भने त, छोरो पनि मल किन्ने पैसा भएन भने त दिनु परिहाल्यो, वृद्ध भत्ता दिने बेला भएन भन्छ, सोध्छ अब के गर्ने।
अनि त्यो पैसा ब्याङ्कमा लिन जानुहुन्छ कि घरमै ल्याइदिन्छन् वडा सदस्य अध्यक्ष?
पहिले त हामी घरमै लान्थ्यौँ हजुर, वडा अध्यक्ष घरमै लान्थ्यौँ, उनीहरूले आऊ आऊ ल पैसा लिन आऊ भने, घरमा त होइन टोलमा, एउटा टोलमा गयो मिलिया बस्यो, अनि सबै त्यहीँ जब गएर हामी त्यहीँ लिन्थ्यौँ। अहिले चाहिँ ब्याङ्कमै जानुपर्छ सर।
आफै सक्नुहुन्छ?
जान्छ, ब्याङ्कमै गएर लिएर आउँछ।
के कसैलाई पठाउनुहुन्छ?
दिँदैन, अरूलाई
दिँदैन है?
दिँदैन, आफै बोकाएर पनि आफै जानुपर्छ।
अनि आफू जानै नसक्ने अवस्था भयो भने के गर्नुहुन्छ?
त्यो त अब आफ्नो मान्छे लिएर जानुपर्छ साथी, त्यो त बाँच्यो भने बाँचेर भने गइ भने।
ज्येष्ठ नागरिकहरूलाई बिमा पनि गरेका छ नि, 75 वर्षभन्दा माथिको गर्नु भएको छ?
हाम्रो जिल्ला खुलिएर चाहिँ म जानु पाएको छैन, गएछु गर्नु भनेर सर गरेका छैन। यहाँ गरौँ भनेको, यहाँ त पैसा लाग्छ भन्यो, किन त भन्दा तिमीहरू वृद्ध भत्ता अन्त जिल्लाबाट बुझ्याछौ, यहाँ त्यस्तो लाख रुपियाँ बिमा यहाँ हुँदैन भन्यो, अनि उयो आफ्नै जिल्ला जानुपर्छ त्यो बिमा गर्नु।
अनि अब ज्येष्ठ नागरिकहरूलाई भनेर सरकारले भत्ता दिएको छ, यो भत्ता ठिकै हो कि अलिक बढी बढाइदियो हुन्थ्यो कि, यो भत्ताले गर्जो टार्न पुग्दो रहेछ है?
अब त्यो भत्ताले दिन दिन धाने छ सर, धाने छ, मलाई बडो बडो मजा छ धाने छ,
धाने
छ,
अलिक बढाइदियो हुन्थ्यो जस्तो लाग्छ कि लाग्दैन?
अब त्यो लोभ त लागेर के गर्छ, लोभ त लागिहाल्छ नि।
85 वर्षको उमेरमा पनि उस्तै सक्रिय भई काम गरिरहनुभएका ज्येष्ठ नागरिक नरबहादुर तामाङसँगको बाँकी कुराकानी हामी यो गीतपछि सुनाउनेछौ, तर अहिलेलाई भने सुनाउँदैछौ योगेश वैद्यको स्वरमा रहेको गीत। गीत रचना छ यादव खरेलको, अनि संगीत छ राजु सिंहको।
25 वर्षे जवानीमा जौवनले पकायो, पच्चिस वर्षे जवानीमा जौवनले पकायो, 60 वर्ष पुग्दा पुग्दै गृहस्थीले थकायो, 60 वर्ष पुग्दा पुग्दै गृहस्थीले थकायो, धनको लोभमा कुदा कुदै बुढो हाड मकायो, 70 केटेके थे जिन्दगीले छकायो, 70 केटेके थे जिन्दगीले छकायो, 25 वर्षे जवानीमा जौवनले फकायो। भोग्यो उति मिठो कृष्ण कैले भरिन्न उमेर सदा यस्तो लाग्यो कहिले पनि मरिन्न जति भोग्यो उति मिठो कृष्ण कैले भरिन्न उमेर सदा यस्तो लाग्यो कहिले पनि मरिन्न मरि मरि छाती भरि तकमकति लायो साँझ पारो सेकि झारो खैके पाइयो खैके पाइयो पच्चीस वर्षे जवानीमा जौवनले फकायो नती सम्झनालाई पाले पालो सुन सुनायो संसार हो यस्तै त हो आफैलाई थुम थुम्यायो पुरा नती सम्झनालाई पाले पालो सुन सुनायो संसार हो यस्तै त हो आफैलाई थुम थुम्यायो जति बुढो भयो उति बालक जस्तो हुने रहेछ जीवन चक्र घुम्दा घुम्दा श्री गणेशमै छुने रहेछ श्री गणेशमै छुने रहेछ पच्चीस वर्षे जवानीमा जौवनले फकायो साठी वर्ष पुग्दा पुग्दै गृहस्थीले थकायो साठी वर्ष पुग्दा पुग्दै गृहस्थीले थकायो धनको लोभमा कुदा कुदै बुढो हाड मकायो सतरी मा के टेके थे जिंदगीले छकायो सतरी मा के टेके थे जिंदगीले छकायो पच्चीस वर्ष से जवानी मा जौवनले फकायो
ज्येष्ठ नागरिकको अवस्था र भावनासँग मिल खाने यो गीतपछि कुराकानीको क्रमलाई जोड्दैछौ।
अहिले 85 वर्ष हुनुभयो तपाईँ आफ्नो यौवन कालमा बैंसामा त यसो गीत सीत गाउनु पनि हुन्थ्यो होला।
मैले गीत जानेन के भयो भन्नु हुँदैन। अब 15-20 वर्षसम्म खेतीमा लत्रपत्र भयो डुलेर खेलेर खानु पाएन। उता गोठाल जानु पर्ने उता के गर्नु पर्ने घाँस काट्नु पर्ने दाउर खोज्नु पर्ने गोठाल लाग्नु पर्ने बाजे हुनुहुन्थ्यो बाजे जाहिर खान जानु भएको थियो आर्मीतिर बाजे हुनुहुन्थ्यो बाजेसँग बसेर त्यो गोठाल लाने उयो गर्ने पर्मिट पाएन पढ्ने र अर्थ पढ्नु पाएन। त्यहाँपछि 20-21 सालतिर 2-4 वर्ष फरेर गाडेर जाहिर खाएँ वन विभागमा त्यहाँबाट 24-25 साल चाहिँ राजनीतिमै लागे राजनीतिमै लागेर अहिले 58 सालमा हाम्रो तपाईँ 50 सहयो त्यहाँबाट 19 साल चाहिँ अहिले काट्नु पर्यो।
कौशलटारमा उहाँको बाकै एउटा घुम्ती पसल बसेर कुराकानी गरिरहेका छौँ। गाडीको आवाजले गर्दा डिस्टर्ब जस्तो भइरहेको छ तैपनि उहाँसँग हामीले कुराकानी गरिरहेका छौँ। उहाँ बा निकै रमाइलो हुनुहुन्छ उहाँको बालककालको जीवन भैँसालु अवस्था सबै भनिरहनु भएको छ र अहिले 85 वर्षमा पनि यस्तो घुम्ती पसल गरिनु भएको छ र छोराछोरीहरूलाई पनि उहाँले राम्रैसँग पढाउनु भएको राम्रैसँग काम गरिनु भएको भन्ने कुराहरू उहाँको आएको छ। अब ज्येष्ठ नागरिकहरू त तपाईँ 85 वर्ष हुनुभयो, नेपालभरि नै हुनुहुन्छ, अनि कतिपय ज्येष्ठ नागरिकहरूलाई चाहिँ वृद्धाश्रममा लगेर राख्छन् होइन, कतिपय सडक पेटीमा छोड्छन्, त्यो वृद्धाश्रममा लगेर राख्नु ठिक हो कि होइन?
अब त्यो त हामीलाई के थाहा हुँदैन सर है, अब त्यहाँ सेवा कति पाउने हो है, अब दुखबिरको औषधि मुला के गर्ने हो, सरकारबाट के आउने हो, हाम्रो केही थाहा छैन, अन्तकार चाहिँ यसै हामी भन्नु सक्दैनौँ सर, अब त्यहाँ अनुभव भएको छैन, यसै हुन्छ भनेर कसैले भन्नुभयो?
जस्तो आफ्ना छोरा छोरी हुँदा चाहिँ घरमै राम्रो कि वृद्धाश्रम राम्रो हुन्छ होला?
खोइ अब त्यो त आफूले अनुभव नगरेको त यसै भन्नु सकिनँ सर, अब मान्छेको मन हो, अब त्यहाँ के हो कसो हो कस्तो छ परिस्थिति, त्यो परिस्थिति अनुसार नबुझिकन अनुभव नभइकन यसै भन्नु त कहाँ सकिने सर, न राम्रो छ न नराम्रो छ है, त्यो अनुभव नभएको कुरो चाहिँ हजुरलाई यसै म ठाडो जवाब दिन सकिनँ कि, छोरीहरूले त आएर बस म कोठा दिन्छु भन्छ, म बस्ने त्यहाँ छोरी घर साहुले चाहिँ कोठानी निशुल्क दिनुभएको छ, यो जग्गा पनि निशुल्क दिनुभएको छ कम्पनीले, मलाई के भएको छ र दुई बजी तिर्नु पर्दैन, बत्ती सत्ती पानी सानी यत्र उत्र सबै कम्पनीले बेहोरिरहेको छ, तिमीहरू घर किन गएर दुःख दिने भनिदिएको छु मैले।
धेरैको घरमा चाहिँ झै झगडा जस्तो, मनमुटाव जस्तो, बा आमाहरूलाई छोरा बुहारीहरूले राम्रो नगरेको जस्तो त्यस्तो देखिन्छ, किन त्यस्तो हुन्छ होला, किन मन नमिलेको होला?
त्यस्तो हुन्छ सर, अब किन भन्नुहुन्छ भने त्यही हो, छोरा छोरीलाई अब छोराले पनि स्वास्नी रिजाउनु पर्यो, नाता नातिले पनि पढाउनु पर्यो, त्यसलाई खानदिनु पर्यो, खर्चले अभाव हुन्छ, खर्चले अभाव भएपछि बडो बुढीलाई हेलै हुन्छ, सकिन्न कि दिनु, दिनु मन होला तर सकिन्न, सकिन्न भएपछि बडो बुढी पनि तपाईँको छोरालाई दिएन दुखमान मान्छ, मानेर चाहिँ उसले सक्दैन पुर्याउनु, अब त्यो हुन्छ, मैले आफ्नै गुजारा गर्न लागेँ सर, अब उनीहरूलाई घुर्याउनु भने त आफ्नो गुजारा गरेँ, बाँझिन्जेल सबिन्जेल सडक परिचय जेसी हो मारे पारेर फाले फाले यस्तै छ सर।
धेरै धेरै राम्रो काम गर्नुभएको रहेछ, आफ्नो सक्रिय जीवन जिउनु भएको छ, खुसी लाग्यो। तपाईँ जस्तै ज्येष्ठ नागरिक जो बाहिर बसेर काम गर्नुभएको छ, परिवारहरू पनि मेलमिलाप नभएर बस्नु भएको छ, धेरै त मेलमिलाप भएर बस्नु भएको छ,
अब हाम्रो गाउँमा त छोरो बुहारीसँग बसिरहेको छ ज्येष्ठ नागरिक, हामी सारा मान्छेहरू बसिरहेको छ, अन्त कोही कोही चाहिँ अलिकति छोरो बुहारीले कुरो सुन्यो हो कि के हो बाबुआमाले नसाएर भिन्न नै राखिदिएको छ, त्यसमै भइरहेको छ, कोही कोही चाहिँ दुःख सुख गरेर के सासु बुहारी ससुरो बुहारी बाउ छोरा बसिरहेको छ, कोही कोही कोहीले चाहिँ त्यस्तै हो, एउटै मन न यो घुँदै नहुने सर, कोही कोही चाहिँ बा आमासँग विद्रोह गरिन्छ, झगडा गर्छ, मेरो त झगडा त गरेका छैन,
सुख दिएका छन् छोराहरूले,
सुख दिनु त के दिनु नि हजुरकै अभिज्ञतै, उनीहरूले स्यालो गाह्रो गरिरहेको छ, अब जागिरै छैन गाउँमा, त्यो अहिले खेती गर्नु महापार, अब एउटा लाठेलाई हजारी पर्छ, त्यसले खनेको ज्याल नै ओत्दैन, अहिले गाह्रो छ खेतीहरू, यही खेती गर्नु गाह्रो छ, अबले गर्नु छैन भयो सर।
अहिले सुन्दै हुनुहुन्थ्यो नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नम्बर 7 घर भई हाल भक्तपुर कौशलटारमा 83 वर्षीय श्रीमती सँगै घुम्ती पसल गर्दै आउनुभएका 85 वर्षीय ज्येष्ठ नागरिक नरबहादुर तामाङसँग कार्यक्रमका संयोजक राजन कार्कीले गर्नुभएको कुराकानी।
श्रोता, यस कार्यक्रममा हामीले प्रस्तुत गरेका विषयवस्तु तपाईँलाई कस्तो लागिरहेको छ? ज्येष्ठ नागरिकका अन्य के कस्ता विषयहरूलाई हामीले समेट्नु पर्ला? तपाईँका कुनै सुझाव, सल्लाह र प्रतिक्रिया छन् भने पठाउनुहोला, रचनात्मक सुझावको हामी उचित सम्मान गर्नेछौं। कोरोना भाइरस संक्रमणको अवस्था अहिले पनि उत्तिकै छ, त्यसैले दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला हुँदा पनि दूरी कायम गरेरै बसौं, मास्क अनिवार्य लगाऊ, बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गरौं, अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कौं। कार्यक्रमका बारेमा कुनै सुझाव र प्रतिक्रिया छ भने हाम्रो इमेल ठेगाना jeshtanagarik@gmail.com jeshtanagarik@gmail.com पठाउन पनि नबिर्सौं। तपाईहरूकै सुझाव र सल्लाह अनुसार नै हामी कार्यक्रम तयार गर्दै जानेछौं।
लौ त श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै आजलाई ज्येष्ठ नागरिक कार्यक्रमको समय यही सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र घनिष्ठ बनाउन अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट विदा चाहन्छौं। अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम संयोजक राजन कार्की, सहकर्मी विमला राई, प्राविधिक मित्र मोहन काफले अनि म दुर्गा निरौलालाई पनि बिदा दिनुहोस्। नमस्कार। म
मातृदेवो भव पितृदेवो भव यो संस्कृतिर परम्परा बनाऊ इनको जीवन हमी हसी खुशी भरा भरा होस ज्येष्ठ नागरी जय हो ज्येष्ठ नागरी जय हो ज्येष्ठ नागरी।